यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूको संलग्नता रहेको भन्ने सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेकपा एमालेद्वारा प्रतिनिधि सभाको बैठकमा अवरोध। असार 15 गते भित्रमा किसानलाई रासायनिक मल उपलब्ध गराइने कृषि मन्त्री यादवको प्रतिबद्धता। निर्वाचन आयोगले आजदेखि मतदाता नावावली संकलन र अध्यावधिक कार्य शुरू गर्दै कृषि र गैर कृषि वर्गीकरण नगरी जग्गाको कित्ताकाट गर्न नपाइने नयाँ प्रावधान र वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीमा मानिसको आयु 10 वर्ष घट्ने एक अमेरिकी अध्ययनको निष्कर्ष।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक स्थगित भएको छ। एमाले आगामी आर्थिक वर्ष 2079-80 को बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूको संलग्नता रहेको भन्ने सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाएपछि बैठक आज दिउँसो 11 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको र कुनै निश्चित व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर भएको भन्ने विषय संसदमा प्रवेश गरिसकेकाले सत्य तथ्य छानबिनका लागि समिति गठन हुनुपर्ने माग गर्नुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन अर्थमन्त्री जनार्दन शर्मालाई समय दिनुभएको थियो। त्यसपछि अर्थमन्त्री शर्माले स्थापित मान्यता र परम्परा अनुरूप नै आर्थिक वर्ष 2079-80 को बजेट निर्माण भएको र त्यस क्रममा अनधिकृत व्यक्तिहरूको संलग्नता भएको भन्ने समाचारमा सत्यता नभएको बताउनुभयो। अर्थमन्त्री शर्माले बजेट निर्माणका लागि मन्त्रालयका जिम्मेवार कर्मचारीहरूको नेतृत्वमा विभिन्न समितिहरू निर्माण भएको र सोही समितिहरूले नै बजेटलाई अन्तिम रूप दिएको, बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू संलग्न रहेको भन्ने कुरा भ्रामक र कपोकल्पित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको जवाब चित्त बुझ्दो नभएको भन्दै उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा विनियोजन विधेयक 2079 अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले सरकारले लिएको परराष्ट्र नीतिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढ़ेको बताउनुभयो। मन्त्री खड्काले परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको भन्दै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको समेत उल्लेख गर्नुभयो। मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने संयुक्त राज्य अमेरिका भ्रमणको गृह कार्य भइरहेको पनि जानकारी गराउनुभयो। यस्तै विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै खाले खानेपानीको गुणस्तर कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्षायाम सकिए लगत्तै मेलम्ची आयोजना सञ्चालनमा ल्याइने बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक उपायको खोजी गरिने पनि बताउनुभयो। मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणका लागि सबै संघीय खानेपानी कार्यालयमा पानी परीक्षण प्रयोगशाला स्थापना गरिने पनि जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2079-80 अन्तर्गतको छलफलका क्रममा सांसदहरूले राखेका जिज्ञासामाथि जवाब दिनुहुँदै सरकारले यसै वर्षदेखि 7 वटै प्रदेश स्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाई शुरू गर्ने बताउनुभयो। स्थानीय तहको निर्वाचनको मतपत्र छपाई र कागज अभावका कारण यस शैक्षिक सत्रका लागि निशुल्क पाठ्य पुस्तक छपाई तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्य पुस्तक पुग्न नसकी पढ़ाईमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था गरेको शिक्षा मन्त्री पौडेलले जानकारी दिनुभयो। बैठकमा युवा तथा खेलकुद मन्त्रीका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सांसदका जिज्ञासाको जवाब दिनुहुँदै बजेटमा भएका एक विद्यालय एक मैदान लगायत कार्यक्रम यसै आर्थिक वर्षदेखि यसलाई फेरि सुन्नुहोला। बैठकमा युवा तथा खेलकुद मन्त्रीका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले सांसदहरूको जिज्ञासाको जवाब दिनुहुँदै बजेटमा भएको एक विद्यालय एक खेल मैदान लगायत कार्यक्रम यसै आर्थिक वर्षदेखि शुरू हुने बताउँदै नर्सिङ पढ़ाईलाई अझै स्तरीय बनाउन नयाँ मापदण्ड लागू गरिएको जानकारी पनि गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राई यादवले किसानहरूले वर्षेनी मल अभावको समस्या भोग्नुपर्ने समस्या समाधान गर्न सरकारले नेपालमै रासायनिक मल कारखानाको स्थापना गर्ने विषयमा लगानी बोर्डसँग छलफल गरिरहेको जानकारी गराउनु भएको छ। कृषि मन्त्री यादवले सरकारले असार 15 गते भित्रमा किसानलाई रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। मन्त्री यादवले बजेटमा व्यवस्था गरिएको किसान पेन्सन कार्यक्रम कार्यान्वयन गर्न विज्ञहरूसँग छलफल गरेर ठोस कार्ययोजना बनाउन शुरू गरिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयक 2079 अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने क्रममा कृषि मन्त्री यादवले विगतमा किसानलाई रासायनिक मल वितरण गर्दा विभिन्न निकायसँग समन्वय हुन नसकेको बताउँदै आगामी दिनमा अनलाइन प्रणालीबाट किसानलाई रासायनिक मल उपलब्ध गराउने व्यवस्था गर्न लागेको पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको बैठक भोलि बस्ने भएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार 2 गते दिउँसो 1 बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको 12 बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले स्थानीय तह निर्वाचन 2079 को समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। केन्द्रीय कार्यालयमा हिजो बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इन्चार्जले आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्नुभएको महासचिव बेदुराम भूषालले जानकारी दिनुभयो। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि सरकारसँग परामर्श भइरहेको जनाएको छ। निर्वाचनको मिति घोषणाका लागि सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। निर्वाचनका लागि लक्षित गरी आजदेखि मतदाता नावावली संकलन तथा अध्यावधिक शुरू गरिने पनि प्रवक्ता पौडेलले बताउनुभयो। 2074 भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनको 5 वर्षीय अवधि आगामी मक्सिरमा सकिँदैछ। आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति घोषणा कम्तीमा 120 दिन अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नावावलीमा नावली दोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको पनि बताउनुभयो। नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था रहेको छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगले आग्रह समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। गृहमन्त्री बालकृष्ण खाँडले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानून अनुरूप कार्यान्वयनको प्रक्रियामा लगिने बताउनु भएको छ। गृहमन्त्री खाँडले रोल्पा कारागार कार्यालयमा जेठ 4 गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सुरेश एणाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्य तथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औंल्याएकालाई कानून अनुरूप कार्यवाहीको प्रक्रिया शुरू गरिने बताउनु भएको हो। घटनाबारे छानबिन गर्न सहसचिव सेणाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट 17 जेठमा 5 सदस्यीय समिति गठन भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफाईको नमूना बनाउने बताउनु भएको छ। काठमाडौँ विमानस्थलमा कार्यरत निजी क्षेत्रका 152 जना सरसफाई सम्बन्धी कामदार तथा कर्मचारीलाई दिएको 2 हप्ते अन्तर्राष्ट्रिय स्तरको सफाई प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरू आउँदा फोहोरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने बताउनुभयो। विमानस्थलमा सरसफाई सम्बन्धी टेण्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाई कर्मचारी उहिरहने हुँदा विमानस्थल सधैँ सफा राख्ने जिम्मा सफाई कर्मीकै हातमा भएकाले देशको प्रतिष्ठाका लागि पनि विमानस्थल सधैँ सफा राख्न मन्त्री आलेले आग्रह गर्नुभयो। रेलमार्ग हुँदै भारतको कोलकाता बन्दरगाहबाट 22,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल वीरगंज हुँदै नेपाल भित्रने क्रम शुरू भएको छ। चौतर्फी मलको अभाव भइरहेको समयमा साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याउन लागेको 15 अर्ब मूल्य बराबरको रासायनिक मल मध्ये 22,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल भित्रने क्रम शुरू भएको साल्ट ट्रेडिङ कर्पोरेशनको मध्य प्रदेश कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेले जानकारी दिनुभयो। साल ट्रेडिङले ल्याएको 20,000 मेट्रिक टन डीएपी मल वीरगंज भित्रने क्रम शुरू भइसकेको लामिछानेले बताउनुभयो। गत जेठ 20 गतेदेखि रक्सोल रेलवे स्टेशन हुँदै डीएपी मल साल ट्रेडिङ कर्पोरेशनको वीरगंज स्थित गोदाममा आउन थालेको लामिछानेले बताउनुभयो। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। 2004 साल असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासक विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरू भएको आन्दोलनपछि जहानीय राणा शासनको विरूद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले 3 धारा पाठशालाबाट 4 पाटा मोडेर विद्यार्थीलाई उपत्यका नाका कटाएपछि जहानीय राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाउने काम भएको थियो। यसले कुना कन्दराका जनतालाई राणा शासकका विरूद्ध संगठित गरेको थियो। यस अवसरमा आज बिहान दरबार मार्गस्थित 3 धारा पाठशाला अघि रहेको जयतु संस्कृति स्तम्भमा माल्यार्पण पुष्पगुच्छासहित विश्व शान्तिको संकल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डाक्टर बद्री पोखरेलले जानकारी दिनुभयो। सातामा 2 दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ। सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर लगातार 2 दिन बिदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो। गत सोमबार बसेको मन्त्री परिषद बैठकले सातामा 2 दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो। यसअघि सरकारले परीक्षणका रूपमा 2079 जेठ 1 गतेदेखि शनिबार र आइतबार सातामा 2 दिन सार्वजनिक बिदा दिने र बिहान 9:30 बजेदेखि साँझ 5:30 बजेसम्म कार्यालय समय निर्धारण गरेको थियो। देशभर हिजो थप 12 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 2341को नमूना परीक्षण गरिएको थियो। 1473 जनाको पीसीआर र 868 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा 16 जना कोरोना भाइरसबाट मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या हालसम्म 9,67,233 पुगेको पनि मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुने दर 98.8% रहेको पनि मन्त्रालयको तथ्याङ्क छ। हिजो 3,85,906 जनाले COVID-19 विरूद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या 93 रहेको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या 11,952 पुगेको छ। जेठको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र शुरू भए पनि पाल्पाका विद्यार्थीहरूले अहिलेसम्म पनि सम्बन्धित कक्षाको पूरै पुस्तक पाउन सकेका छैनन्। विद्यार्थीहरू पुस्तक बिना नै विद्यालय जान बाध्य छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
जिल्लामा सामुदायिक मात्र नभई निजी विद्यालयको पुस्तक समेत अभाव रहेको छ। पुस्तक बिना अध्ययन गर्नुपर्ने आफ्नो बाध्यता भएको र अध्ययन तथा गृह कार्यमा समेत समस्या भएको पाल्पाका विद्यार्थीहरू बताउँछन्। पाल्पाका पुस्तक व्यवसायीहरूले भने विद्यार्थीको माग अनुसार पुस्तक समयमा नआएको स्वीकार गर्दछन्। जिल्लामा हालसम्म सरकारी तर्फ जनक शिक्षा सामग्री केन्द्रको कक्षा चारको स्वास्थ्य, पाँचको नेपाली र सामाजिक, कक्षा छको नेपाली अंग्रेजी र स्वास्थ्य, त्यस्तै कक्षा आठको नेपाली अंग्रेजी सामाजिक पेशा र स्वास्थ्य अभाव रहेको पुस्तक व्यवसायीहरू बताउँछन्। त्यस्तै कक्षा नौको नेपाली अंग्रेजी सामाजिक र कक्षा दसको नेपाली अंग्रेजी र सामाजिक अभाव छ। पुस्तकको समस्याका कारण पठन पाठनमा विद्यार्थीले मात्र नभई शिक्षकलाई समेत समस्या भएको शिक्षक कृष्ण कला पोखरेलले बताउनुभयो।
पुस्तक पसलहरू चार्दा पनि उनीहरूले खोज्दा पनि भनेको बेलामा किताब पाउन नसकेको कतिसँग त तिन चारवटै बुक छैन, त्यस कारणले गर्दा उनीहरूलाई चाहिँ पढाइमा डिस्टर्ब भएको छ।
स्थानीय निर्वाचनमा मतपत्र छपाई तथा पुस्तक छाप्ने पेपरको चरम मूल्य वृद्धिको कारणले जनशिक्षा सामग्री केन्द्रले पुस्तक छपाई गर्न नसकेको व्यवसायीहरूको बुझाइ छ। निजी प्रकाशनहरूको हकमा साना प्रकाशनहरू पेपरमा भएको मूल्य वृद्धिको कारण नै पुस्तक छपाई गर्न नसक्नु प्रमुख कारण रहेको छ। त्यस्तै जिल्लामा निजी प्रकाशनका पुस्तक समेत अभाव छन्। अठराई प्रकाशनको अंग्रेजी कक्षा चार र सातको अभाव रहेको छ। जिल्लामा सञ्जीवनी प्रकाशनको स्वास्थ्य पुस्तक, त्यस्तै वेदान्त प्रकाशनको कक्षा सात र नौको गणित विषय समेत जिल्लामा पाइएको छैन। पाठ्य पुस्तकको अभावले पटक पटक ढुवानी गर्नु पर्दा खर्च बढेको पुस्तक व्यवसायी राम प्रसाद पन्थीले बताउनुभयो।
जनशिक्षा सामग्री केन्द्रको किताबहरूमा अति नै अभाव भएको भएर ढुवानी पनि हाम्रो बढिया छ, पटक पटक जानु परिरहेछ, किताबहरू पाउँदैन।
समयमा नै पाठ्य पुस्तक नपाइने समस्या आजको मात्र होइन, यसले भविष्यका कर्णधार मानिने विद्यार्थीको भविष्यमाथि नै प्रश्न खडा गरेको छ। पाठ्य पुस्तक अभावको समस्या दीर्घकालीन रूपमै समाधानका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण मानिसको आयु 10 वर्षले घट्ने एक अमेरिकी अध्ययन संस्थाले जनाएको छ। विश्वकै प्रदूषित शहरका रूपमा परिचित दिल्लीमा हालको वायु प्रदूषणले औसत भारतीयको आयु 5 वर्षले घटिरहेको पनि अध्ययनमा उल्लेख छ। भारतका 1.3 अर्ब मानिस विश्व स्वास्थ्य संगठनद्वारा जारी वायु सुरक्षा सीमाभन्दा धेरै प्रदूषण भएका ठाउँमा बस्ने गरेका छन्। हरेक वर्ष जाडोयाममा भारतका शहरहरूमा प्रदूषणको स्तर उच्च भई तुवालो लाग्ने गर्छ, जसका कारण फोक्सोको रोगले प्रत्येक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। पाकिस्तानका एक मन्त्रीले त्यहाँका जनतालाई देशको अर्थतन्त्र बचाउन चिया कम पिउन सुझाव दिनुभएको छ। पाकिस्तानका वरिष्ठ मन्त्री इहसान इकवालले चिया कम पिउँदा चियाको आयात घट्ने र पैसा देशमै रहने बताउनु भएको छ। पाकिस्तान विश्वकै सबैभन्दा धेरै चिया आयात गर्ने मुलुक हो। पाकिस्तानको विदेशी मुद्राको संचित आगामी 2 महिनालाई मात्र पुग्ने र अत्यावश्यक वस्तु आयात गर्ने पाकिस्तानलाई तत्काल विदेशी मुद्रा चाहिएको संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको किताकाट गर्न नपाउने व्यवस्था गरेको छ। सरकारले खेतीयोग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ 27 गते मन्त्रीस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको किताकाट गर्न नपाउने व्यवस्था गरी मन्त्रालय मातहतका मालपोत्र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको छ। बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पास गर्नुपर्ने व्यवस्था गरिएको छ। गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी किताकाट गर्नुपर्नेछ। राजस्व अनुसन्धान विभागले पछिल्लो 8 महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनका सम्बन्धमा 281 जना विरूद्ध 113 वटा मुद्दा दायर गरेको छ। उनीहरूमाथि जरिवाना सहित 21.71 अर्ब बिगो कायम गरी मुद्दा चलाइएको विभागले जनाएको छ। राजस्व चुहावट तर्फ मात्रै जरिवाना सहित 20.61 करोड़ 30,86,000 बिगो कायम गरी 203 जना विरूद्ध राजस्व चुहावटमा मुद्दा दर्ता भएको छ। त्यस्तै विदेशी विनिमय अपचलन तर्फ 1.10 करोड़ 21 लाख बराबरको बिगो कायम गरी 78 जना विरूद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 36 अंकले घटेर 2000 अंक तल झरेको छ। बजार गत असार अघि बढ़ेर 3200 अंक माथि पुगेको थियो भने बजार पूंजीकरण 44 खर्ब रूपियाँ नागेको थियो। मंगलबार कारोबारमा आएका 13 उपसमूह मध्ये सबै उपसमूहहरू घटेका छन्, जसमा वाणिज्य बैंक उपसमूह 0.89% घटेको छ भने बाँकी उपसमूह 1%देखि 3%सम्म घटेका छन्। मंगलबार कारोबारमा आएका 232 कम्पनीहरूको 41,47,255 किता शेयरहरू 1,18,55,46,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन कारोबारमा आएका कम्पनी मध्ये 190 कम्पनीको शेयर मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ। मंगलबार नेपाली बजारमा सुन उच्च मूल्यले घटेको छ। जेठको अन्तिम दिन सुन तोलामा 1,800 रूपियाँले घटेको हो। मंगलबार सुन प्रति तोला 97,100 रूपियाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रति तोला 96,600 रूपियाँमा कारोबार भएको छ। यस दिन चाँदीको भाव तोलामा 20 रूपियाँले घटेर प्रति तोला 1,245 रूपियाँमा किनबेच भएको छ।
भुवन आचार्य, अब खेलकुद। शुरूमा क्रिकेट। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले ओमानलाई 7 विकेटले पराजित गरेको छ। घरेलु टोली अमेरिका, ओमान र नेपाल बीचको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पहिलो जीत हासिल गरेको हो। आज बिहान सम्पन्न खेलमा ओमानले दिएको 164 रनको लक्ष्य नेपालले 3 विकेटको क्षतिमा 33.1 ओभरमै पूरा गरेको थियो। त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान 46.5 बलमा 163 रनमा अल आउट भएको थियो। अब फुटबल। एएफसी एसियन कप 2023 अन्तर्गतको छनौट खेलमा इण्डोनेसियाले नेपाललाई 7 गोलले हराएको छ। आज बिहान कुवेतमा भएको खेलमा इण्डोनेसियाले 7-0 गोलको फराकिलो अन्तरले जित हासिल गरेको हो। नेपाल विरूद्ध इण्डोनेसियाले पहिलो हाफमा 2 गोल गर्दा दोस्रो हाफमा 5 गोल थपेको थियो। अब बाँकी खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाउँदै आएको कन्ट्रोल फण्डिङ फुकुवा गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फण्डिङ पूर्ण रूपमा फुकुवा भएको जनाएको छ। आईसीसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फण्डिङमा राखेको थियो। 2076 साल असोज 11 र 12 गतिको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्य समिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा भएको थियो, तर कन्ट्रोल फण्डिङ फुकुवा भएको थिएन। नयाँ कमिटिले आईसीसीको पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्य सम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले कन्ट्रोल फण्डिङ पूर्ण रूपमा हटाएको क्यानले जनाएको छ। कन्ट्रोल फण्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एक दिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछन्। कन्ट्रोल फण्डिङ फुकुवासँगै क्यानमाथिको आईसीसीको सबै प्रतिबन्ध हटेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लीग एनएसएल भदौ 25 आयोजना गर्ने अनुमति दिएको छ। एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रणालीलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि भदौ 25 कार्तिक 5 सम्मको लागि स्वीकृति प्रदान गरेको हो। पछिल्लो समय ए डिभिजन क्लबहरूले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो। एनएसएलमा यसपटक 10 टीमले प्रतिस्पर्धा गर्नेछन्। यस वर्ष 3 टीमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टीमको संख्या 10 पुर्याइएको हो। त्यस्तै प्रतियोगिता काठमाडौँ र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ। अखिल नेपाल फुटबल संघ एन्फाको पुनरावेदन समितिले 3 संस्थाका प्रतिनिधिलाई मताधिकार सहितको प्रतिनिधि हुन मिल्ने निर्णय सुनाएको छ। प्राप्त निवेदन उप निर्णय सार्वजनिक गर्दै पुनावेदन समितिले सरस्वती फ्रेन्च र महिला संघलाई मताधिकार सहितको प्रतिनिधि कायम गर्ने निर्णय गरेको हो। अन्तिम मतदाता नावली प्रकाशन गर्ने क्रममा निर्वाचन समितिले महिला संघ, फ्रेन्च क्लब र सरस्वती क्लबको मताधिकार बदर हुने निर्णय गरेको थियो। एन्फाको आसन र निर्वाचन असार 6 हुँदै नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवान प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन्।
अझै बम। अब मौसम। आज देशका पहाड़ी भागका साथै प्रदेश 1, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही प्रदेश 1, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै अन्य भागमा मेघगर्जन सहित वर्षा हुने र प्रदेश 1, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 55 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 मा भयो भने सूर्यास्तबारे साँझ 7:00 एक मिनटमा हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूको संलग्नता रहेको भन्ने सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेकपा एमालेद्वारा प्रतिनिधि सभाको बैठकमा अवरोध। असार 15 गते भित्रमा किसानलाई रासायनिक मल उपलब्ध गराउने कृषि मन्त्री यादवको प्रतिबद्धता। निर्वाचन आयोगले आजदेखि मतदाता नावली संकलन र अध्यावधिक कार्य शुरू गर्दै कृषि र गैर कृषि वर्गीकरण नगरी जग्गाको कित्ता काट गर्न नपाइने नयाँ प्रावधान र वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीमा मानिसको आयु 10 वर्ष घट्ने एक अमेरिकी अध्ययनको निष्कर्ष। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।